Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. भावी पुस्ताको लागि प्रकृति र वन्यजन्तुको संरक्षणमा जोड्नु पर्नेमा सरकारवालाको जोड, सिम्तालाई उज्यालो बनाउने नवनिर्वाचित अध्यक्ष केसीको प्रतिबद्धता,
कंग्रेस सभापति देउबा आज 40औं प्रधानमन्त्री बन्दै देउबाको पक्षमा झण्डै 2/3 बहुमत,
भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोकिँदा कम्तीमा 22 जनाको ज्यान गयो,
र नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा प्रवेश, नेपाली राष्ट्रिय फुटबल टोली आज भारतको राष्ट्रिय टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त भन्ने मूल नारासहित विश्व वातावरण दिवस सुर्खेत सहित देशभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइएको छ। दिवसको अवसरमा सुर्खेतको स्थानीय मंगलगढी चोकबाट र्यालीसहित वीरेन्द्रनगर बजार परिक्रमा गरी जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको हो। कार्यक्रमका सहभागीहरूले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा वातावरणीय असुरक्षा बढ़िरहेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान रहेको बताएका छन्। उनीहरूले भावी पुस्ताको लागि प्रकृति र वन्यजन्तुको संरक्षण गर्नुपर्नेमा समेत जोड़ दिएका छन्। पछिल्लो समय वन जंगल विनाश हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसप्रति नवनिर्वाचित जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव रहेको छ। यस्तै जिल्ला न्यायाधीश कैलाश प्रसाद सुवेदीले वातावरण प्रदूषणलाई रोकथाम गर्नको लागि सबैले आफ्नो ठाउँबाट वातावरण र प्राकृतिक स्रोतहरू संरक्षण तथा फोहोर मैलाको उत्सर्जनमा कमी ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। वीरेन्द्रनगर कार्यपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई स्वच्छ र हरियाली बनाउनको लागि सबैभन्दा पहिला आफ्नो घर टोल सरसफाई गर्नुपर्ने भन्दै यसको लागि सबैको साथ अपरिहार्य रहेको बताउनुभयो। उहाँले वीरेन्द्रनगरलाई समुन्नत बनाउनको लागि प्रत्येकको घर अगाडि 2 बिरुवा रोप्ने नगरपालिकाको कार्यक्रम रहेको बताउँदै यसलाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। कार्यक्रममा नेपाली काङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल लगायत सुर्खेत स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रममा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै 3 सम्मान गरिएको छ। सम्मान पाउनेमा वीरेन्द्रनगर 3 हिरालाल कडेल, वरिष्ठ कलाकार प्रेमदेव गिरी, वीरेन्द्रनगर 12 काशीराम सापकोटा रहनु भएको छ। तिनैजनाले साइकल चलाएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिएकाले सम्मान गरिएको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन 5 यो दिवस मनाउने गरिएको छ। यस्तै हिजैदेखि जेठ 28 गतेसम्म 18 राष्ट्रिय सरसफाई सप्ताह पनि सुरु भएको छ। जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वयको आयोजनामा 7 विभिन्न कार्यक्रम गरी यो दिवस मनाइने बताइएको छ। सरसफाई स्वास्थ्य प्रतिष्ठान विकाससँग प्रत्यक्ष जोडिने विषय भएकाले यसलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम मनाउन लागेको आयोजकले जनाएको छ। वातावरण दिवसकै अवसर पारेर आशा सञ्जालले बुलबुली उद्यानमा सरसफाई समेत गरेको छ। आशा सञ्जालका अध्यक्ष अमर बहादुर विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर विकास, रक्तकालीगण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाहरूले सरसफाई गरेका हुन्। पर्यटकीय स्थलको रूपमा सुर्खेतलाई चिनाउने क्षेत्रको रूपमा बुलबुली उद्यानलाई सरसफाईसहित आगामी दिनमा व्यवस्थित गर्नको लागि जिल्ला स्थित सम्पूर्ण निकायकोले आचार संहिता टास गर्ने गरिएको जनाएको छ। यस्तै पश्चिम सुर्खेतको बाबियाचौरमा वातावरण प्रदूषणले मानव जीवनमा पर्ने असर विषयकमा वक्तित्व कला प्रतियोगिता र पूर्व सुर्खेतको मेहलकोनामा चित्रकला कार्यक्रम समेत प्रस्तुत गरिएको छ।
यसैबीच विश्व वातावरण दिवस बर्दियामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। वातावरण दिवसको अवसरमा बर्दियाको भुरीगाउँमा रहेको त्रिभुवन माध्यमिक विद्यालय, रामजानकी आवासीय माध्यमिक विद्यालय, कर्णाली बोर्डिङ स्कूल, बर्दिया एजुकेशन एकाडेमी, भेरी पब्लिक शिक्षालय, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कर्मला लगायतका विद्यालयहरूले विविध जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाएका छन्। यसैबीच वातावरण दिवसको अवसरमा जगदम्बा माध्यमिक विद्यालयको इको क्लबले विद्यालयको संरक्षित जंगल क्षेत्रमा विद्यार्थी, महिला, वन समूह, स्थानीय समुदाय सहितको सहभागितामा 220 मरिचको बिरुवा वृक्षारोपण गरेको छ। विगत 20 संरक्षण गर्दै आइरहेको क्षेत्रमा मरिचको बिरुवा रोपिएको विद्यालयका प्रधानाध्यापक दिनेश गौतमले बताउनुभयो। दिवसकै अवसरमा संरक्षण प्रेमी युवाहरूले निकुञ्ज क्षेत्रको राजमार्ग सरसफाई समेत गरेका छन्। मनुषा टीका सिंह थापा, बहुमुखी क्याम्पस भुरीगाउँ र बर्दिया प्रकृति संरक्षित कोष ठाकुरद्वाराको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो। उदा इलाका वन कार्यालय खाता र खाता समन्वय समिति मधुबन नगरपालिका 3 आयोजनामा ढोडरीमा पनि वातावरण दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ। आयोजित कार्यक्रममा वन हेरालुलाई सम्मान समेत गरिएको छ। यस्तै इलाका वन कार्यालय बसन्ता र बसन्ता समन्वय समिति साहेपुरमा पनि वातावरण दिवसका अवसरमा विविध कार्यक्रम गरिएको बताइएको छ। यस्तै विश्व वातावरण दिवसको अवसरमा नेपालगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको उपस्थितिमा नेपालगंजको पुष्पलाल चोकदेखि बिपी चोक हुँदै नेपालगंज महानगरपालिकाको प्राङ्गणमा पुगेर कार्यक्रम गरी समापन भएको हो।
पहिलो चरणको स्थानीय तहको निर्वाचन सँगै सुर्खेत सहित 34 जिल्लामा जनप्रतिनिधिहरू चुनिएका छन्। मुलुकका नयाँ संरचना गएसँगै अब स्थानीय तहकोबाट स्थानीय स्तरमै अधिकांश सरकारी सेवा पाइने भएको छ। नयाँ जनप्रतिनिधिहरूबाट नागरिकले स्थानीय स्तरमा विकास निर्माणले गति लिने र दैनिक जनजीवनमा पनि सुधार हुने अपेक्षा गरेका छन्। यसै सन्दर्भमा हामीले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कविन्द्र केसीसँग कुराकानी गरेका छौँ। समृद्ध सुर्खेत सिम्ता बनाउनु पर्ने काम, आगामी योजना र यसमा रहेका समस्याका बारेमा उहाँसँग कुराकानी गरेका छौँ। मैले अध्यक्ष केसीलाई तपाईँले सिम्तामा के समस्या पहिचान गर्नुभएको छ भनी सोधेको छु।
सिम्ताको समग्र विकासका निम्ति हामीले सबैभन्दा पहिले त्यहाँको वर्तमान अवस्थालाई पहिचान गरिकन भावी योजना निर्माण गरी जाने योजना बनाएका छौँ।
यो सिम्ता गाउँपालिकाको समस्या के छ?
सिम्ता गाउँपालिका सुर्खेतका 9 तहहरू मध्ये जब दोस्रो गरिब गाउँपालिकाको रूपमा यसको वर्तमान अवस्था छ, तसर्थ सिम्ता गाउँपालिकाको समस्याको रूपमा हेर्दा पहिलो कुरा, अहिले पनि सिम्ता गाउँपालिकाका सबै वडाहरूमा सुविधा सम्पन्न पहुँच मार्ग अथवा बाटोघाटोको असुविधा छ, पहिलो नम्बर। दोस्रो, सिम्ता एउटा त्यस्तो गाउँपालिका जहाँ अहिले पनि टुक्की बत्ती र दियालोमा त्यहाँका नागरिकहरू, त्यहाँका जनताहरू आफ्नो दैनिक जीवन गुजारिरहेका छन्, अँध्यारोमा बाँचिरहेका छन्, बसिरहेका छन्। र तेस्रो कुरा, त्यहाँको आर्थिक हिसाबले हेर्ने हो भने, सामाजिक हिसाबले हेर्ने हो भने र पूर्वाधार विकासका हिसाबले त्यो पछाडि परेको छ।
अब तत्काल गर्नुपर्ने के छ यहाँ?
अहिले जसरी अँध्यारो जीवनमा बाँचिरहेका ती सिम्ताली जनताहरूका निम्ति तत्काल यो 5 विद्युतीकरण मार्फत सिम्ताका सबै वडाहरू, सबै बस्तीहरूमा सिम्ता उज्यालो कार्यक्रम मार्फत त्यहाँका जनताहरूलाई चाहिँ विद्युतीकरण गर्ने पहिलो कार्यक्रम छ। दोस्रो कार्यक्रम भनेको, अहिले पनि 21 पहुँच मार्गका हिसाबले त्यो सिम्ता गाउँपालिकाका वडाका केन्द्रसम्म पनि सुविधा सम्पन्न बाटो पुगिरहेको छैन। तसर्थ यो 5 सिम्ता गाउँपालिकाका 9 वडाका वडा केन्द्रहरूमा टोल बस्ती पनि जान सक्छ, तर सबै प्रकारका साधनहरू, सवारी साधनहरू सहज रूपमा आवाज जावत गर्न सक्ने गरी हामीले चाहिँ त्यो पहुँच मार्ग निर्माण गर्ने दोस्रो एजेन्डा राखेका छौँ। अहिले पनि सिम्ताली जनताहरू भेरी नदीको पानी खान बाध्य छन्, सिम्ता खोला, जुगै खोलाको पानी खान पनि बाध्य र विवश छन्। यस्तो परिस्थितिमा यो 5 कति सकिन्छ? एक घर एक धाराको कुरा त सम्भव र देखिन्न यो 5 तर सबै टोलहरूमा, सबै बस्तीहरूमा सफा र स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ भनेर 3 आह्वानहरू, 3 उद्घोष गरेका छन्। कृषि प्रधान देश भएको हुनाले सिम्ता क्षेत्र पनि कृषिका निम्ति पर्याप्त सम्भावना भएको ठाउँ हो। तसर्थ त्यहाँ अहिले पनि के छ भन्दा, ती जमिनहरू बाँझो छ, तसर्थ त्यस्तो बाँझो जमिन वा जति पनि जमिनहरू उपलब्ध छ त्यो उर्वर जमिनलाई हामीले कृषिका निम्ति पकेट क्षेत्र घोषणा गरिकन अगाडि बढ्ने योजना बनाएका छौँ।
जस्तो यो चुनावको बेला जनतासँग गरेका वाचाहरू पुरा हुन्छन्?
मैले खास गरिकन अब चुनावको क्रममा मैले फुटकर योजना यो दिनेछु र त्यो दिनेछु भनेर मतदाताहरूलाई, जनताहरूलाई आश्वासन दिने काम चाहिँ मैले कुनै ठाउँ पनि गरेको थिएन। मैले मात्रै के गरेको थिएँ भन्दा, खास गरिकन समृद्ध सिम्ता र सुखी सिम्तालीको एउटा परिकल्पना परिपूर्ति गर्नका निम्ति हामीले सिम्ताको समृद्धिका निम्ति, चाहे त्यो आर्थिक विकासको कुरा होस्, चाहे त्यो सामाजिक विकासको कुरा होस्, चाहे त्यो पूर्वाधार विकासको कुरा होस्, चाहे संस्थागत विकासको कुरा होस् वा मानव शक्तिको विकासको कुरा होस्, यो कुरालाई एउटा वृहत योजना निर्माण गरिकन 10-15 गुरु योजना निर्माण गर्नेछु, 5 आवधिक योजना निर्माण गरिनेछ र त्यसका आधारमा भोलि 5 हामी रहे पनि नरहे पनि एउटा विकासको मोडेल, अब एउटा विकासको खाका हामी छोड्नेछौँ र त्यो खाकाका आधारमा पछि जो नामको, जो पार्टीको, जो दलको मान्छे आउँदा पनि हामीले निर्माण गरेको खाकालाई अगाडि बढाइनेछ भन्ने कुरा पहिलो मैले चाहिँ त्यहाँ चाहिँ सार्वजनिक रूपमा प्रस्ताव गरेको थिएँ। थिएँ अथवा आफ्ना कुराहरू राखेको थिएँ। र दोस्रो कुरा मैले चुनावकै क्रममा के कुरा उल्लेख गरेको थिएँ भन्दा, अहिले पनि सिम्ता गाउँपालिकाका निम्ति करोडौँ बजेट आउने गरिरहेको छ, तर पनि त्यसको सदुपयोग हुन सकिरहेको छैन। तसर्थ चाहे त्यो जनप्रतिनिधिको कुरा गरौँ, चाहे त्यो स्थायी सरकारको रूपमा रहेका त्यहाँ क्रियाशील कर्मचारीको कुरा गरौँ, चाहे त्यो शिक्षा क्षेत्रको कुरा गरौँ, स्वास्थ्य क्षेत्रको कुरा गरौँ, जो जहाँ क्रियाशील भएको भए पनि सबैभन्दा पहिलो कुरा के हो भन्दा, अहिले त्यो करोडौँको बजेट किन सदुपयोग भएको छैन भन्दा पहिलो कुरा चाहिँ कमी केमा छ भन्दा इमानमा, इमान र इमानदारीता। जनताको सेवा, जनताको सेवक, जनताको नोकरको रूपमा हामी जब त्यहाँ चाहिँ निर्वाचित छौँ वा त एउटा कर्मचारीको रूपमा गएका छौँ भने पहिलो कुरा इमानलाई ख्याल गर्नुपर्छ भन्ने कुरा राखेको छु।
अब केही वडाहरूमा अन्य दलको प्रतिनिधिहरू पनि त्यहाँ रहेका छन्, उनीहरूलाई कसरी मिलाएर लैजानु?
एकदम राम्रो कुरा राख्नु भएको छ। मैले यो पनि कुरा चुनावको क्रममा भन्ने गरेको थिएँ। वैशाख 31 गतेसम्म म नेकपा एमालेको सूर्य ध्वजा बाघ उम्मेद्वारको रूपमा रहेको छु। मैले एमालेको उम्मेद्वारका हिसाबले म चुनाव प्रचार प्रसार गरिरहेको छु र 31 गते जब निर्वाचन सम्पन्न हुन्छ, 2 वा 3 गते वा 4 गतेसम्म यसको परिणाम निस्कनेछ, त्यो दिनदेखि जुन दिन म नेपाल सरकारको आधिकारिक अधिकार सम्पन्न एउटा अध्यक्ष जस्तो गरिमा पदमा म जब आसीन हुन्छु, त्यही दिनदेखि म नेकपा एमालेको मात्रै हुने छैन भन्ने कुरा मैले पहिले नै उद्घोष गरेको थिएँ र त्यो शपथ ग्रहणको बेला पनि मैले आफ्ना धारणाहरू राख्ने क्रममा त्यसरी कुरा गरेको छु। केही वडाहरू विशेष गरी त्यहाँको सन्दर्भलाई हेर्दा 3 वडामा नेपाली कङ्ग्रेसका प्रतिनिधिहरू पनि आउनु भएको छ र साझा गाउँपालिकाको बैठकको बेला, त्यो कार्यपालिकाको बैठकको बेला पनि मैले के राखेको छु भन्दा, हामी एउटा दल विशेषबाट प्रतिनिधि भए पनि अब हामीले काम गर्ने भनेको के हो भन्दा, सिम्ता गाउँपालिकामा रहेका ती महिलाहरूको समस्याहरूलाई साझा रूपमा अगाडि लिनेछौँ। ती एकल महिला, ती दलितहरू, ती जनजातिहरू, ती अल्पसंख्यकहरू वा आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि परेका ती वर्ग समुदायहरूलाई हामीले कहीँ कतै पनि राजनीतिक रङ्ग कहीँ पनि नदेखाइकन अगाडि बढ्नेछौँ र तटस्थताको सिद्धान्तलाई अवलम्बन गरिकन अगाडि बढ्नेछौँ भनेर चाहिँ हामीले उद्घोष गरिसकेका छौँ र त्यही अनुसार हामी अगाडि बढ्नेछौँ।
जस्तो यो सिम्ताको लागि खर्च गर्ने भनेर झन्डै 32.5 करोड बराबरको बजेट पनि आएको छ, यो सबैभन्दा धेरै केमा खर्च हुन्छ?
पहिलो प्रायोरिटी भनेको के हो भन्दा, सिम्ता उज्यालो कार्यक्रमलाई हामीले पहिलो प्राथमिकता दिनेछौँ। सर्वदलीय सहमति त्यसैमा गरिनेछ। यातायातको सुविधाका निम्ति त्यो सिम्ताका सबै वडा केन्द्रहरूमा पनि यो यातायातको पहुँच मार्गको निर्माण गर्ने कुरालाई दोस्रो प्राथमिकता दिइनेछ। स्वच्छ र सफा खानेपानीको कुरालाई पनि तेस्रो प्राथमिकता दिइनेछ। र चौथो कुरा के हो भन्दा, हाम्रो देश कृषि प्रधान भए जस्तै त्यो ठाउँ पनि एउटा कृषिमा आधारित भएको हुनाले कृषिका सबै क्षेत्रहरूको विकासमा हामी प्राथमिकता दिनेछौँ। अर्को कुरा के हो भन्दा, सिम्ता गाउँपालिकाका सबै वडाहरूमा हिजो जस्तो नभइकन अहिलेको प्रविधि अनुसार प्रयोग गरिकन सबै वडाका कार्यालयहरू नेट इन्टरनेट मार्फत अगाडि बढाउनका निम्ति यो अषाढ मसान्तभित्र सबै वडाका वडा केन्द्रहरूमा, अहिले त्यहाँ विद्युतीकरण त छैन, सोलर मार्फत हामीले चाहिँ सोलर प्रदान गर्ने गाउँपालिकाको तर्फबाट र त्यहाँ चाहिँ कम्प्युटर, एउटा डेस्कटप कम्प्युटर, त्यसपछि प्रिन्टर र एउटा सिडिएमए मार्फत सबै वडालाई नेट इन्टरनेटमा जोड्ने एउटा महत्त्वपूर्ण कामको थालनी गरेका छौँ र यो अषाढ मसान्तभित्र सक्ने हाम्रो योजना रहेको छ।
उहाँ हुनुहुन्थ्यो सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कपिन्द्र केसी। सिम्ता गाउँपालिकामा गर्नुपर्ने काम, आगामी योजना र यसमा रहेका समस्याको बारेमा भेरी खबरसँग कुराकानी गर्दै भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। संसदको अवरोध हटेसँगै नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज मुलुकको 40 प्रधानमन्त्री बन्ने निश्चित भएको छ। प्रमुख प्रतिपक्षी दल एमाले संसदको अवरोध खोल्न सहमति भएपछि देउवा प्रधानमन्त्री हुने बाटो खोलेको हो। सभामुख ओनसरी घरतीको पहलमा भएको 3 दलका शीर्ष नेताको बैठकमा एमाले आज संसद अवरोध नगर्ने प्रतिबद्धता जनाएको छ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि एमाले त्यसको विरोधमा संसद अवरोध गर्दै आएको थियो। अस्ति बैठक बोलाए पनि एमाले अवरोध कायमै राखेपछि आजसम्मको लागि बैठक स्थगित गरिएको थियो। कंग्रेस सभापति देउबाको पक्षमा झण्डै 2/3 बहुमत देखेकाले उहाँ प्रधानमन्त्री निर्वाचित हुने पक्का भएको छ।
सर्वोच्च अदालतले भरतपुर वडा नम्बर 19 पुनः मतदान गर्ने निर्णय 28 गतेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले 28 गते दुवै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भनेको छ। रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्नुभएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 19 मतपत्र बदर गर्ने र पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध वडा सदस्य उम्मेद्वार गुञ्जमान विकर अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गर्नुभएको हो। निवेदकले भरतपुरको पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गर्न र च्यातिएका 90 मतपत्र बदर मानेर मतगणना कार्य सुरु गर्न गराउन उत्प्रेषणयुक्त माग गरेका छन्।
जिल्लामा रहेका सबै सहकारीहरूलाई सहकारीको नीति बमोजिम अगाडि बढाउने सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिहरूले बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतले गरेको सुर्खेतका 9 स्थानीय निकायका प्रमुख तथा उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिने गरेको कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका संचालक चाँदनी ढकालले नवनिर्वाचित प्रतिनिधिहरूले सहकारी आन्दोलनको मर्म बुझी त्यसलाई अगाडि बढाउनु पर्ने बताउनु भएको छ। उहाँले सहकारीको माध्यमबाट गाउँ र महिलाहरूको स्तर वृद्धि भएको हुँदा सहकारीलाई सहयोग गरिदिन समेत आग्रह गर्नुभयो। सहकारीका अध्यक्ष कृष्ण बहादुर भण्डारीको उपस्थितिमा प्रमुख तथा उपप्रमुखलाई खादा ओढाई कार्यकालको शुभकामना दिँदै जनताको मर्म बुझेर काम गर्न आग्रह गर्नुभयो।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर 3 पर्ने कुसुम्बा घाटको झुलुङ्गे पुलमुनि बेबारिसे शिशु फेला परेको छ। इलाका प्रहरी कार्यालय बनिया भारबाट गस्तीमा गएको प्रहरी टोलीले अस्ति राति 8:30 बबई नदीको कुसुम्बा घाट झुलुङ्गे पुलमुनि अल्पत्र अवस्थामा सालनालसहित जीवित बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बच्चा फेला परेपछि तत्कालै प्रहरीले उद्धार गरी जिल्ला अस्पताल बर्दियामा पुर्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायक उपरीक्षक युवराज खड्काले बताउनुभयो। बेबारिसे अवस्थामा बच्चा कसले र किन छोड्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी भरत बहादुर बोहराले जानकारी दिनुभयो। हाल बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र विभिन्न व्यक्तिहरूले बच्चाको पालन पोषणका लागि सम्पर्क गरिरहेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ।
नेपाल विद्यार्थी संघले मध्यपश्चिम क्षेत्रका आङ्गिक सम्बन्धन दिने निर्णय भएका क्याम्पसहरूलाई छिटो सम्बन्धन दिन सञ्चालनमा ल्याउन माग गरेको छ। नेभी संघका केन्द्रीय सदस्य एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका केन्द्रीय समन्वय समितिका संयोजक अनिल बहादुर साईले विज्ञप्ति जारी गरी सम्बन्धन दिन ढिलाइ नगरी अविलम्ब सञ्चालनमा ल्याउन माग गर्नुभएको छ। 8 विज्ञप्तिमा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत सञ्चालन गरिएका कार्यक्रमहरू पाठ्यक्रम निर्माण नभएको र व्यक्तिगत रूपमा सञ्चालन र सुधार गर्न नसकेको एमए बिए एमबिए र बिबिएका कार्यक्रमहरू व्यापारीकरण गरेको आरोप लगाइएको छ। शैक्षिक दलाली र स्वच्छतारी ढङ्गबाट मिलोमेत्तोमा स्वार्थबाट प्रेरित भई अरूलाई पनि सम्बन्ध दिन खोजिएकोमा आपत्ति जनाउँदै यस्तो गतिविधि तत्काल बन्द गर्न आह्वान गरिएको छ। यस्तै विश्वविद्यालयले पहिलो दीक्षान्त समारोहमा विद्यार्थीसँग अत्याधिक चर्को शुल्क असुल गरेको भन्दै यस्तो कार्य विद्यार्थीको हित विपरीत रहेको भन्दै तत्काल शुल्क खारेज गर्न माग गरिएको छ।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौं। केही खबर संक्षेपमा। स्थानीय तहको निर्वाचनमा नेपाली कंग्रेस प्युठानले एक नगरपालिकाको मेयर बाहेक अन्य सबै स्थानीय तहका वडाहरूमा उम्मेद्वार टुङ्गो लगाएको जनाएको छ। प्युठानको एक नगरपालिका 7 गाउँपालिका र 64 वडामा टुङ्गो लगाएको नेपाली कंग्रेसले जनाएको छ। कंग्रेसले प्युठान नगरपालिकाको मेयरमा दावेदार देवेन्द्र वर्मा र लम्सालको नाम बाहेक अन्य सबै तहको ओडामको नाम टुङ्गो लगाएको जनाएको छ।
नेकपा एमाले प्युठानले जिल्लाका 9 तहका उम्मेद्वारहरू सार्वजनिक गरेको छ। सदरमुकाम खलङ्गा समेत पर्ने मलरानी गाउँपालिकाका उम्मेद्वारहरूको घोषणासँगै सबै तहका उम्मेद्वारहरूको अन्तिम टुङ्गो लागेको निर्वाचन परिचालन कमिटिका संयोजक बीरबहादुर सिंहले बताउनुभयो।
गाउँ गत वैशाख 31 सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात भएको भन्दै नेपाली कंग्रेस सल्यानमा 16 नेता तथा कार्यकर्तालाई कारवाही पर्नेमा महाधिवेशन प्रतिनिधिदेखि नगर सभापति समेत रहेको नेपाली कंग्रेस सल्यानले जनाएको छ। कंग्रेसले पार्टीलाई असहयोग गरेको भन्दै 5 नेतालाई 15 स्पष्टीकरण सोधेको छ। यसअघि नेकपा एमाले पनि पार्टीभित्र अन्तर्घात गरेको भन्दै 20 नेता तथा कार्यकर्तालाई कारवाही गरेको थियो।
कालीकोटका रने लुहार र रञ्जना लुहारका कान्छी छोरीको मनसरा लुहारको उपचारका लागि सहयोगको अपिल गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनीहरूले आर्थिक अभावमा उपचारमा समस्या रहेको भन्दै यस्तो अपिल गरेका हुन्। 2 अघि कुलोमा दुर्घटना भएर उपचार खर्च अभावका कारण समस्यामा उपचार नपाएकी 4 मनसरा लुहारको दायाँ आँखामा 500 बढी तौलको मासु पलाएको छ। यसैबीच बालिकाको उपचारका लागि सुर्खेतका व्यवसायी भद्र भण्डारीले 3,000, माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जीसी जितेन्द्रले 2,000 र अखिल क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जीसीले 2,000 गरी प्रदान गरेको 7,000 रुपियाँ रफत संचार क्लब सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीले बालिकाका बुबा रने लुवारलाई हस्तान्तरण गर्नु भएको छ। यसै सुर्खेतदेखि काठमाडौँ जानका लागि बालिकाका आफन्तका लागि काक्रे बिहार यातायात व्यवसाय संघ सुर्खेतले 2 टिकट उपलब्ध गराएको छ।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर। भारतको उत्तर प्रदेशमा पर्ने बिलहरीमा बस र ट्रक ठोकिँदा कम्तीमा 22 जनाको ज्यान गएको छ। बस र ट्रक ठोकिएर आग लागि हुँदा ज्यान गुमाउनेहरूको शरीरको धेरै जसो भाग जलेको र पहिचान हुन मुस्किल भएको स्थानीय सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ। ट्रकसँग ठोकिएपछि बसको ढोका जाम भएर यात्रु भित्रै फसेकाले धेरैको ज्यान गएको जनाइएको छ। केही यात्रु भने बसको झ्याल फोडेर सुरक्षित स्थानमा निस्किएको जनाइएको छ। बसमा 41 जना यात्रु रहेको र घाइतेलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ।
भेरी खबरको अन्त्यमा लागौँ अब केही खेल खबरतिर। नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। भारतको मुम्बईको अधेरी स्पोर्ट्स कम्प्लेक्समा दुई टोली भिड्नेछन्। एएफसी एसियन कप फुटबल छनौट अन्तर्गत यही जेठ 30 गते काठमाडौँमा हुने एमनसँगको खेलको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ इन्फाले जनाएको छ। नेपाली टोलीको गोल रक्षकमा किरण कुमार लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ रहनु भएको छ भने डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की तथा विमल बस्नेत रहनु भएको छ। यस्तै मिडफिल्डरतर्फ रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र सुमन लामा छन् भने स्ट्राइकरमा विमल घरती मगर, भरत खवास, हेमन्त थापा मगर र नवयुग श्रेष्ठ रहनु भएको छ।
र नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा पुगेको छ। पहिलो सेमी फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई डक ओर्थ लुइसको नियमका आधारमा 34 रनले हराउँदै पुलिस फाइनलमा पुगेको हो। नेपाल पुलिस क्लबको एपीएफ पुलिस क्लबले एपीएफलाई दिएको 253 रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि डक ओर्थ लुइसको नियमको आधारमा खेलको निर्णय गरिएको हो। पानी परेर खेल रोकिनु अघि एपीएफले 28 ओभरमा 3 बलमा 6 विकेटको क्षतिमा 138 रन बनाएको थियो। एपीएफका लागि ज्ञानेन्द्र मल्लले 45 र सन्दीप ले 36 रन बनाउनु भयो। यसअघि त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 252 रन बनाएको थियो। पुलिसका लागि कुशल भुटेलले 52, सिद्धान्त लोहनीले 40, दिपेन्द्र सिंह एरीले 37 रन बनाउनु भयो। सशस्त्रका अरुण एरी र ज्ञानेन्द्र मल्लले 2-2 विकेट लिनुभयो। दोस्रो सेमी फाइनलमा आज आर्मी र पश्चिमाञ्चल बीच खेल हुनेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भावी पुस्ताको लागि प्रकृति र वन्यजन्तुको संरक्षणमा जुट्नु पर्नेमा सरकारवालाको जोड, सीमतालाई उज्यालो बनाउने नवनिर्वाचित अध्यक्ष केसीको प्रतिबद्धता।
कंग्रेस सभापति देउबा आज मुलुकको 40औं प्रधानमन्त्री बन्दै देउबाको पक्षमा झण्डै 2/3 बहुमत।
भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोकिँदा कम्तीमा 22 जनाको ज्यान गयो।
र नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा प्रवेश। नेपाली राष्ट्रिय फुटबल टोली आज भारतको राष्ट्रिय टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने। हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।